यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। आगामी फागुन 20 गते रिक्त हुने राष्ट्रिय सभाको 20 सदस्यका लागि माघ 12 गते निर्वाचन गर्ने मन्त्री परिषदको निर्णय। सर्वोच्च अदालतको पूर्ण बैठकद्वारा मुद्दाको पेशी तोक्न गोला प्रथा विधि अवलम्बन गर्ने कार्यविधि पारित। नेपाली कांग्रेसको 14औं महाधिवेशन अन्तर्गत आज देशका 300 बढ़ी प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै कोरोना विरूद्धको खोप लगाउन बाँकी रहेका मानिसले अब पालो कुर्नु नपर्ने र देशका जुनसुकै खोप केन्द्रमा गई खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विनोद खतिवड़ाद्वारा जानकारी। र यूरोपका विभिन्न मुलुकमा दैनिक कोरोना संक्रमित थपिने क्रम बढ़्यो। मुलुक चौथो लहरको कोरोना महामारीको पूर्व संध्यामा रहेको जर्मनीकी चान्सलर एन्जेला मर्केलको भनाई।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचार अब विस्तारमा। मन्त्री परिषदको हिजो बसेको बैठकले राष्ट्रिय सभामा फाल्गुन 20 गते रिक्त हुने 20 सदस्यका लागि माघ 12 गते निर्वाचन गर्ने निर्णय गरेको छ। राष्ट्रिय सभा सदस्यको पदावधि सकिनुभन्दा 35 दिन अघि निर्वाचन गरिनुपर्ने संवैधानिक प्रावधान अनुसार माघ 12 मा निर्वाचन गर्ने निर्णय गरिएको बैठकपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री विनोद खतिवड़ाले जानकारी दिनुभयो। बैठकले स्वास्थ्य सेवाका 3 जना सहसचिवलाई विशिष्ट श्रेणीमा बढ़ुवा गर्नुका साथै अन्य विभिन्न निर्णय पनि गरेको छ। नेपाली कांग्रेसको 14औं महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रमा आज अधिवेशन हुँदैछ। देशभरका 300 बढ़ी प्रदेशसभा निर्वाचन क्षेत्रमा आज एकैसाथ प्रदेश तहको प्रतिनिधि चयन गर्न अधिवेशन गर्न थालिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 330 प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये 14 जिल्लामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ। मंगिर 6 गते नेपाली कांग्रेसको संसदीय क्षेत्रमा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ। नेपाली कांग्रेसले आगामी 24-26 मंगिरमा काठमाडौँमा 14औं महाधिवेशन गर्दैछ। सर्वोच्च अदालतमा मुद्दाको पेशी अब गोला प्रथाबाट हुने भएको छ। सर्वोच्च अदालतको हिजो बसेको पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली संशोधन गर्दै गोला प्रथाको कार्यविधि पारित गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा बाहेकका 19 जना न्यायाधीशहरूको बैठकले सर्वोच्च अदालत नियमावली संशोधन गर्दै गोला प्रथाको कार्यविधि हिजो पारित गरेको हो। न्यायाधीशहरूको बैठकबाट निर्णय भएर तयार भएको कार्यविधिलाई मुख्य रजिस्ट्रारले प्रधान न्यायाधीश समक्ष पेश गर्नुहुने र प्रधान न्यायाधीशबाट कार्यविधि अनुमोदन भई कानून मन्त्रालयको राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी गोला प्रथाबाट हुने सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू इजलासमा बस्न अस्वीकार गर्नुभएका कारण हिजो पनि सर्वोच्च अदालतमा मुद्दाको सुनवाई भने प्रभावित भएको छ। प्रधान न्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरू इजलासमा बस्न नमान्नु भएपछि हिजोका लागि गठन गरिएका 9वटा इजलासमध्ये 3वटा इजलासमा मात्र मुद्दाको सुनवाई भएको र अन्य 6वटा इजलास बस्न नसकेको सर्वोच्च अदालतले जनाएको छ। यसैबीच प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवहराको राजीनामा माग गर्दै आन्दोलनरत कानून व्यवसायी र प्रहरीबीच हिजो झडप भएको छ। त्यसक्रममा 8 जना कानून व्यवसायी र केही प्रहरी घाइते भएका छन्। प्रधान न्यायाधीश जवहराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीलाई सर्वोच्चको वैकल्पिक गेटमा धरना दिन जाने क्रममा प्रहरीले लाठी प्रहार गर्दा 8 जना कानून व्यवसायी घाइते भएको नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार ले न्यायालय सुधारको माग राख्दै आन्दोलनरत कानून व्यवसायीमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ। आयोगले हिजो प्रेस विज्ञप्ति जारी गरी नेपाल प्रहरीको लाठी प्रहारबाट नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही अधिवक्ता घाइते भएको प्रति ध्यानाकर्षण जनाउँदै कानून व्यवसायमाथि बल प्रयोग नगर्न आग्रह गरिएको हो। विज्ञप्तिमा घाइतेहरूको निशुल्क उपचार गर्न तथा घटनाको छानबिन गरी दोषीलाई कानूनी कार्यवाहीको दायरामा ल्याउन आयोगले नेपाल सरकारलाई आग्रह पनि गरेको छ। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा भएको शान्तिपूर्ण आन्दोलनमा दंगा प्रहरीको प्रयोग नगर्न गृह मन्त्रालय र सर्वोच्च अदालत प्रशासनसँग हिजै आग्रह गरेको छ। बारले हिजो आकस्मिक पत्रकार सम्मेलन गरी उक्त आग्रह गरेको हो। मूल ढोकामा धरना दिँदै आएका कानून व्यवसायीलाई हिजो सर्वोच्चको वैकल्पिक ढोकातर्फ अघि बढ़न लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक मन्त्रीले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयसँगै कोविड 19 संक्रमण, खोप सहयोग लगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो।
भेटघाटको अवसरमा नेपाल र संयुक्त राज्य अमेरिका बीचको द्विपक्षीय सम्बन्ध, यो कोविडले पारेको असर र चाहिँ पोस्ट कोविड इकोनोमिक रिकभरीका कुराहरू, भ्याक्सिनको सहयोग जस्ता विषयहरूमा चाहिँ विस्तृत रूपमा कुराकानीहरू भए। त्यसै गरी सामान्य प्रधानमन्त्रीले नेपालको ग्रीन क्लिन विकास गर्ने उद्देश्यले हालसालै भएको कोप 26 सामान्य प्रधानमन्त्रीले जुन सम्बोधन गर्नुभयो र जुन एनाउन्समेन्ट गर्नुभएको थियो त्यसको क्रमशः कार्यान्वयन गर्दै जाने सिलसिलामा संयुक्त राज्य अमेरिकाबाट फाइनेन्सियल र टेक्नोलोजिकल सपोर्टको लागि अनुरोध गर्नुभयो र त्यसमा उहाँहरूले चाहिँ नेपाललाई त्यो सहयोग निरन्तर उपलब्ध गराइनेछ भन्ने विश्वास दिलाउनु भएको छ।
छलफलमा जलवायु परिवर्तन न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा समेत छलफल भएको थियो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताउनु भएको छ। कैलालीको धनगढ़ी उपमहानगरपालिका 3 चटकपुरमा प्रदेश पार्टी कार्यालयको हिजो शुभारम्भ गर्नुहुँदै अध्यक्ष नेपालले सर्वोच्च अदालतको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिनुभयो। पूर्व सभामुख एवं एमाले संसदीय दलका उपनेता सुभाष चन्द्र नेवाङले अदालतमा देखिएको समस्या चाँडै समाधान हुनुपर्ने बताउनु भएको छ। तारी मोरङले हिजो गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले अदालतमा देखिएको विवादलाई गम्भीरतापूर्वक लिनुपर्ने र अदालतभित्रको विवाद लम्बिन दिन नहुने बताउनुभयो। अदालतको विवाद आन्तरिक भएकाले त्यसको समाधान सोही अनुरूप हुनुपर्ने एमालेको धारणा रहेको पनि उहाँले बताउनुभयो। वर्तमान संविधान उत्कृष्ट संविधान भएको र त्यो संविधानमा कुनै त्रुटि नभएको भन्नुहुँदै उहाँले संविधान कार्यान्वयन गर्नेहरूले बुद्धि, विवेक र क्षमता एवं इमान्दारीताका साथ अघि बढे संविधानमा कमजोरी नरहेको बताउनुभयो। रोल्पा, उदयपुर र सप्तरीमा हिजो भएका छुट्टा छुट्टै दुर्घटनामा 8 मृत्यु भएको छ भने 11 घाइते भएका छन्। दाङको घोराईबाट रोल्पाको थवाङ जाँदै गरेको बस हिजो साँझ दुर्घटना हुँदा 4 मृत्यु भएको छ भने 17 घाइते भएका छन्। मृत्यु हुनेमा 3 पुरूष र 1 महिला रहेको प्रहरीले जनाएको छ। मृत्यु भएका मध्ये बस चालक परिवर्तन गाउँपालिका वडा नम्बर 4 बिरमान बुढा मगरको शनाखत भएको छ भने अन्य 3 शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। हिजो राति भएका कारण शनाखतको प्रक्रिया अहिले बिहान अघि बढ़ाइने प्रहरीले जानकारी दिएको छ। बस माडी गाउँपालिका वडा नम्बर 4 तार्फकेवाङमा दुर्घटना हुँदा शहीद सड़कबाट करिब 100 तल माडी खोलामा खसेको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण राणाका अनुसार घाइते भएकाहरूको घरती गाउँमा रहेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। त्यसै गरी उदयपुरगढ़ी गाउँपालिका 6 दुनवार बेसी उदयपुरमा हिजो भएको ट्याक्टर दुर्घटनामा चालकसहित 2 मृत्यु भएको छ भने 18 घाइते भएका छन्। दुर्घटनामा त्रियुगा नगरपालिका 9 गैरून बस्ने 40 बौवा सदा र ट्याक्टर चालक त्रियुगा नगरपालिका 10 कमरगाछीका 20 दिवस सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनामा घाइते भएका 18 मध्ये 5 अवस्था गम्भीर रहेको र उनीहरूको विराटनगरमा उपचार भइरहेको पनि उदयपुर प्रहरीका नायब परीक्षक वेद प्रसाद गौतमले बताउनुभयो। त्यसै गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चन रूपमा हिजो साँझ बसले हायस गाडीलाई ठक्कर दिँदा 2 मृत्यु भएको छ भने 6 घाइते भएका छन्। मृत्यु हुनेमा हायस गाडीमा सवार काठमाडौँका 38 ग्रीष्मान सिंह र विराटनगरका 41 चुडा बहादुर बस्नेतको मृत्यु भएको प्रहरी नायब परीक्षक माधव प्रसाद काफले जानकारी दिनुभयो। दुर्घटनाका घाइते 6 मध्ये 2 विराटनगर स्थित गोल्डन अस्पताल र बाँकीको कञ्चनरूप नगरपालिका स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाले कोरोना भाइरस विरूद्धको खोप लगाउन अब पालो कुर्नु नपर्ने बताउनु भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा हिजो फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूसँग गरिएको संयुक्त अनुगमनका क्रममा उहाँले खोपको अभाव कहीँ कतै नरहेकाले जुनसुकै खोप केन्द्रमा गई आम जनताले खोप लगाउन सक्ने बताउनुभयो। उहाँले वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सैनिक अस्पताल र नेपाल प्रहरीको अस्पतालमा भने 24 नागरिकका लागि खोपको व्यवस्था गरिएको जानकारी दिनुभयो। अमेरिकी सहायक विदेश मन्त्री लूले नेपाललाई कोरोना भाइरस विरूद्धको लड़ाईमा अमेरिकी सरकारले शुरूदेखि नै साथ दिएको बताउनुहुँदै कोभ्याक्स मार्फत नेपाललाई फेरि पनि खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। फाइजर खोपको पहिलो मात्रा लगाउने अभियान कार्तिक 28 गते शुरू भई भोलिसम्म देशका विभिन्न 24 अस्पतालमा सञ्चालन भइरहेको छ। सरकारले टेकु अस्पतालमा मात्रै लगाउँदै आएको रेबिज विरूद्धको सुई सातवटै प्रदेशमा लगाउने गरी सेवा विस्तार गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री विनोद खतिवडाले रेबिज विरूद्धको सुई सात प्रदेशको नौवटा मुख्य अस्पतालहरूमा लगाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो। जंगली जनावर र कुकुरको टोकाईबाट हुने रेबिज रोगलाई 2030 सनसम्म शून्यमा सार्ने सरकारको लक्ष्य अनुसार जनचेतना वृद्धि गर्ने खोप अभियानलाई विस्तार गर्ने लगायतको कार्य तीव्र पारिएको मन्त्री खतिवडाले बताउनुभयो। नेपालमा वर्षेनी 15 जना भन्दा बढ़ीको रेबिज रोगका कारण मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क रहेको छ। देशभर हिजो 299 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 11,151 नमूनाको परीक्षण गर्दा 299 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले हिजो जानकारी दिएको छ। हिजो 260 जना कोरोना संक्रमण मुक्त भएका छन्। यो सँगै हालसम्म संक्रमण मुक्त हुने दर 97.7% रहेको पनि मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण हिजो थप 6 जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार देशभर हाल 71,892 जना ले हिजो एक दिनमा मात्रै कोरोना भाइरस विरूद्धको खोप लगाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय महाधिवेशन फेरि सारिएको छ। राप्रपाले आगामी मंगिर 15, 16 र 17 गते काठमाडौँमा आयोजना गर्ने गरी महाधिवेशन सारिएको जनाएको छ। यसअघि तय गरिएको महाधिवेशनको मिति परिवर्तन गर्ने केन्द्रीय निर्वाचन समितिको सिफारिशलाई दृष्टिगत गर्दै पार्टीका अध्यक्षहरूको हिजो बसेको बैठकले महाधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको राप्रपाले हिजो जारी गरेको विज्ञप्तीमा जनाइएको छ। यसअघि आगामी मंगिर 11, 12 र 13 गते काठमाडौँमा गर्ने गरी राप्रपाको महाधिवेशन मिति तोकिएको थियो। सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्ती आज मनाइँदैछ। त्यस अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीहरू दिदी बहिनी तथा दाजुभाइहरूमा सुख शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरू नानक जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीहरूमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ। गुरू नानक जयन्ती अवसरमा प्रधानमन्त्रीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सिख धर्मावलम्बीहरूले पवित्र स्थल गुरूद्वारामा पूजा अर्चना भजन कीर्तनका साथै विभिन्न धार्मिक र सामाजिक कार्य गरी मनाइने गुरू नानक जयन्तीले नेपाली समुदायमा धार्मिक सहिष्णुता कायम गर्दै आपसी सद्भाव र भाइचारा बढ़ाउनेतर्फ प्रोत्साहन मिल्ने उल्लेख गर्नुभएको छ। देशका विभिन्न भागमा मौसममा बदली देखिएको छ। बदलीका कारण मुलुकका कतिपय भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ। वायु प्रदूषणका कारण मौसममा बदली भएको अनुमानहरू पनि व्यक्त गरिएको छ। यसबारे थप जानकारी दिन हामीसँग मौसमविद निराजन सापकोटा प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। सापकोटाज्यू, स्वागत छ यहाँलाई। यो मनसूनमा जुन मौसममा जुन बदली देखिएको छ, मूल रूपमा यसको कारणहरू के हुन् र यसका प्रभावहरू के हुनेछन्?
अहिले चाहिँ मौसम चाहिँ नेपालमा बदली हुनेको कारण चाहिँ अरब सागरमा एउटा निम्नतापीय क्षेत्र विकसित भएको छ। त्यसको सामान्य प्रभाव चाहिँ नेपालमा पनि देखिएको छ र यो अहिले त्यसको प्रभावको कारण सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका भूभागहरूमा बदलीको अवस्था देखिएको छ र यसले चाहिँ पहाडी क्षेत्रहरूमा एक दुई ठाउँमा चाहिँ फाटोफुटो पानी देखि फाटोफुटोदेखि हल्कासम्म पानी पार्ने सम्भावना देखिन्छ भने हिमाली क्षेत्रहरूमा धेरै ठाउँहरूमा चाहिँ हिमपातको सम्भावना चाहिँ देखिएको छ।
जस्तो हजुर, जस्तो छिमेकी भारतमा जुन खालको वायु प्रदूषणको अवस्था देखिएको छ त्यसको प्रभाव पनि हो भनिएको छ।
त्यसको आंशिक प्रभाव चाहिँ परेको छ किनभने त्यो हाम्रो जुन जलवाष्पयुक्त हावाहरू छ त्यो हावामा चाहिँ ती डस्ट पार्टिकलहरू मिसिएर नेपाल प्रदेश गर्दा हाम्रो चाहिँ जुन भिजिबिलिटी छ त्यसमा चाहिँ अलिकति कमी चाहिँ ल्याएको छ।
यो कहिलेसम्म हजुर यसको प्रभाव कस्तो होला, कहिलेसम्म जारी रहला?
यसको प्रभाव चाहिँ आज भोलिसम्म चाहिँ रहन्छ, यो शनिबार रातिसम्म रहन्छ र आइतबार मध्याहदेखि चाहिँ बिस्तारै खुल्दै जान्छ, पश्चिमबाट खुल्दै परमर्श पूर्वतिर आउँछ र यो सिस्टम चाहिँ पारदर्शितामा पनि अलिकति वृद्धि हुँदै जान्छ।
धन्यवाद। धन्यवाद। उहाँ हुनुहुन्थ्यो मौसमविद निराजन सापकोटा। देशका विभिन्न भागमा मौसममा बदली देखिएको छ, त्यसको कारणबारे हामीलाई जानकारी दिनुहुँदै। अब बाँकी प्रसंग, भारतीय योग गुरू स्वामी रामदेव र आचार्य बालकृष्ण नेपाल भ्रमणका क्रममा हिजो काठमाडौँ आइपुग्नु भएको छ। नेपालमा रहँदा उहाँहरू काठमाडौँ, काभ्रे र स्याङ्जामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम रहेको पतञ्जली योग समिति नेपालका प्रमुख लवदेव मिश्रले जानकारी दिनुभयो। अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला आयोजनालाई सरल र रोकावट बिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित विकास निर्माण सहजीकरण कानून सम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानून र विभिन्न किसिमका रोकावटले ठूला आयोजनाहरू रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनु पर्ने उल्लेख गर्नुभयो। उहाँले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनौट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानून तर्जुमा गरिनुपर्नेमा पनि जोड़ दिनुभयो। गहुँ तोरी लगायतका हिउँदे बाली लगाउने सिजनमा मलको अभाव भएपछि कैलालीका किसानहरू समस्यामा परेका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको यो रिपोर्ट।
कैलालीमा रासायनिक मलको चरम अभाव देखिएको छ। मल खादका लागि किसानहरू सहकारी संस्थादेखि सरकारी निकायसम्म धाउने गरेका छन्। समयमै मल खाद नपाउँदा गहुँ लगाउन समस्या भएको किसानहरूको भनाइ छ।
मल नपाएर अहिले गहुँ सब पनि छरे छैन।
स्थानीय बजारमा सहज रूपमा मल खाद नपाउँदा विगतका वर्षमा सीमावर्ती भारतीय बजारबाट मलको जोहो गर्दै आएका किसानहरू कोरोना संक्रमणका कारण सीमा नाकामा कडाई हुँदा मल खाद ल्याउन सकस भइरहेको बताउँछन्।
सीमा क्षेत्रमा एकदम कडा छ, वारी पनि निगरानी भइरहेछ।
मल नपाउन त अब इन्डियाबाट ल्याउनु पर्ने हुन्छ, अब त्यो पनि अथारो गरिराखेको छ।
रासायनिक मलको आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कोरोना संक्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भई समयमै मलको आपूर्ति नहुँदा यति बेला मल खादको अभाव देखिएको छ। सुदूरपश्चिमका लागि भैरवा नाकाबाट रासायनिक मलको ढुवानी हुने गरेको छ। यो वर्ष युरिया 6,000 मेट्रिक टन र डीएपी 5,000 मेट्रिक टन कोटा तोकिएको छ। अहिले भैरवासम्म मलको आपूर्ति शुरू भएकाले केही दिन भित्रै धनगढ़ीमा मलखाद आइपुग्ने बताउनुहुन्छ कृषि सामग्री कम्पनी धनगढ़ीका प्रमुख नवल सिंह बोगटी। कैलालीमा झण्डै 45,000 हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ। कार्तिक पहिलो साता आएको बाढ़ी र डुबानबाट धान बालीमा ठूलो क्षति बेहोरेका कैलालीका किसानहरूका लागि मलखार सँगै गहुँको बिउ बिजनमा विशेष सहुलियत दिन जरुरी देखिन्छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
नेपालले वन क्षेत्रको विनाशलाई सन् 2030 शून्यमा पुर्याउने लक्ष्यका साथ तयार गरिएको वन तथा भू उपयोग सम्बन्धी ग्लासको घोषणा तथा सफा ऊर्जाका स्रोतहरूलाई प्रवर्धन गर्ने सम्बन्धी कोल टू क्लीन इनर्जी घोषणामा हस्ताक्षर गरेको छ। हालै सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरूको 26 सम्मेलनमा नेपालको वन व्यवस्थापनबाट प्राप्त हुने उत्सर्जन न्यूनीकरणका लागि वित्तीय सहायता प्राप्त गर्न घोषणामा हस्ताक्षर गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ। त्यसै गरी सम्मेलनमा पेरिस सम्झौताको कार्यान्वयन र विश्वको तापमान वृद्धि नियन्त्रणको लक्ष्य 1.5 डिग्रीमा सीमित राख्ने लक्ष्यलाई निरन्तरता दिन ग्लासको जलवायु प्याक्टमा पनि सहमति भएको मन्त्रालयले जनाएको छ। नेपाल र भारतका ऊर्जा सचिव बीच ऊर्जा सहकार्यका विभिन्न विषयमा छलफल भएको छ। ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको 3 सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमार बीच द्विपक्षीय ऊर्जा सहकार्यका सम्बन्धमा सकारात्मक छलफल भएको ऊर्जा मन्त्रालयले हिजो जनाएको छ। नेपालको तराई क्षेत्रमा सामा चकेवा पर्व मनाइँदैछ। छठको समापनसँगै शुरू हुने सामा चकेवा पर्व कार्तिक शुक्ल सप्तमीदेखि पूर्णिमासम्म मनाइन्छ। दाजुभाइ र दिदीबहिनी बीचको आत्मीयता र प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्व दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै मनाउने गर्दछन्। यसैबीच ललितपुरको पाटनस्थित कृष्ण मन्दिर डबलीमा देखाइने ऐतिहासिक कार्तिक नाच बुधबार राति नृसिंह अवतारको हिरण्य कश्यप वध देखाएर सम्पन्न गरिएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। युरोपेली मुलुकहरूमा कोरोना संक्रमण फेरि बढ़दो क्रममा देखिएको छ। जर्मनी बेलायत लगायतका देशहरूमा हाल कोरोना संक्रमितहरूको संख्या थपिने क्रम तीव्र रूपले बढ़िरहेको छ। जर्मनीमा 64,164 जना संक्रमित हिजो थपिएका छन् भने बेलायतमा 46,800 बढ़ी संक्रमित थपिएका छन्। संक्रमित संख्या अत्यधिक रहेको अमेरिकामा हिजो एकै दिन 95,893 जना संक्रमित थपिएका छन्। यसैबीच जर्मन चान्सलर एन्जेला मर्केलले मुलुक चौथो लहरको कोविड महामारीको संघारमा रहेको बताउनु भएको छ। क्षेत्रीय नेताहरूसँग कोविड संकटका बारे वृहत बैठक बस्ने पूर्व सन्ध्यामा मर्केलले कोविड महामारी फेरि नाटकीय रूपमा बढ़ने खतरा रहेको उम्ल्याउनु भएको छ। उहाँले सतर्कताका लागि आह्वान पनि गर्नुभएको छ। जर्मनीमा दैनिक संक्रमितहरूको संख्या 65,000 हाराहारीमा अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। युरोपको बेल्जियममा पनि संक्रमण बढ़न थालेपछि लकडाउनको अवस्था आउन नदिन विभिन्न उपायहरू उपायहरू अवलम्बन गर्न शुरू गरिएको छ। युरोपका अन्य राष्ट्रहरूमा पनि संक्रमण तीव्र रूपमा बढ़िरहेको पाइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् 2022 चीनको राजधानी बेजिङमा हुने शीतकालीन ओलम्पिक खेल अमेरिकाले कूटनीतिक रूपमा बहिष्कार गर्ने सम्भावना रहेको बताउनु भएको छ। मेक्सिको र क्यानाडाका नेताहरूसँगको बैठक अघि पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै राष्ट्रपति बाइडेनले बेजिङमा हुने ओलम्पिक खेल बहिष्कार गर्नेबारे छलफल भइरहेको जानकारी दिनुभयो। अमेरिकाले बहिष्कार गरेको खण्डमा शीतकालीन बेजिङ ओलम्पिकमा कोही पनि अमेरिकी पदाधिकारीहरू सहभागी हुने छैनन्। खेलाड़ीहरूलाई भने बहिष्कारले फरक नपार्ने अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीले उल्लेख गरेको छ। गत सोमबार अमेरिकी राष्ट्रपति बाइडेन र चीनिया राष्ट्रपति सी चिनफिङ बीच पहिलो पटक भर्चुअल सम्वाद भए तापनि पछिल्लो समय अमेरिका र चीन बीचको सम्बन्ध थप चिसिँदै गएको छ। क्यानाडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा आएको शक्तिशाली आँधीले सड़क तथा रेलमार्गमा क्षति पुर्याई आवागमन बन्द भएपछि राज्य सरकारले आपतकालीन अवस्थाको घोषणा गरेको छ। क्यानाडेली सुरक्षाकर्मीहरू ठूलो संख्यामा परिचालन गरी आँधीले कतै जान नसकी अलपत्र परेकाहरूको उद्धार शुरू गरिएको अधिकारीहरूले जनाएका छन्। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र सहज रूपमा सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताउनु भएको छ। मन्त्रालयमा बिहिबार आयोजित विकास निर्माण सहजीकरण कानून सम्बन्धी छलफलमा उहाँले झन्झटिलो कानून र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनु पर्ने बताउनुभयो। उहाँले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनौट गरी तिनलाई कसैले रोक्न नसक्ने किसिमको कानून तर्जुमा गर्नुपर्ने धारणा समेत राख्नुभयो। बैठकमा वर्तमान खरिद कानून, पूँजीगत खर्च लक्ष्य प्राप्तिमा समस्या, निकायगत समन्वयको अवस्था तथा वित्तीय अनुशासन लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। भौतिक यातायात तथा पूर्वाधार मन्त्री रेणु कुमारी यादवले कमल विनायक नगरकोट सड़क खण्ड दुई महिनाभित्र निर्माण सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने बताउनु भएको छ। सो सड़क खण्ड निर्माण सम्पन्न गर्ने बारे बुधबार मन्त्री यादव र बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल बीच भएको छलफलमा दुई महिनाभित्र सड़क निर्माण सम्पन्न नगरे ठेक्का रद्द गर्न सहमति भएको हो। ठेक्का सम्झौता गरेको कम्पनी सैलुङ कन्स्ट्रक्सनले पटक पटक म्याद थप गरेर पनि 8 वर्षसम्म सड़क निर्माण सम्पन्न नगरेको भन्दै स्थानीय बासिन्दा र होटल व्यवसायीले सड़क निर्माण चाँडो गर्न दबाव दिँदै आएका छन्। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाडौँ बैंकक हवाई उडान पुनः सुचारू हुने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासप बीच बिहिबार भएको शिष्टाचार भेटघाट का क्रममा राजदूत भोरासपले केही दिनभित्र काठमाडौँ बैंकक नियमित हवाई उडान गरिने जानकारी दिनुभयो। राष्ट्रिय गौरवको आयोजना तमर करिडोर निर्माणको काम द्रुत गतिमा भइरहेको छ। करिडोर अन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फत्तालुङ गाउँपालिका 7 ओलाङचुङ गोलासम्म हाल ट्र्याक खोल्ने काम भइरहेको छ।
सैदी स्मारक ए डिभिजन लीग फुटबल शुक्रबारबाट शुरू हुँदैछ। अखिल नेपाल फुटबल संघ एन्फाले बिहिबार पत्रकार सम्मेलन गर्दै लीगको सम्पूर्ण तयारी सकिएको जनाएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातबाटो युथ क्लब र फ्रेन्च क्लब बीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल फ्रन्ट लाइनमा खेलाइनेछ। खेल अपरान्ह 4:45 बजी शुरू हुनेछ। दोस्रो दिनबाट हरेक दिन 2 खेल हुनेछन्। कुल 91 खेल हुने लीगमा ए डिभिजनका 14 क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस पटकको लीगको पुछारका दुई टीम रेलिगेशनमा पर्दै बी डिभिजनमा झर्नेछन्। अघिल्लो सिजनको उपाधि मसिन्द्र क्लबले जितेको थियो। यस पटकको लीग विजेताले 75 लाख पाउनेछन् भने उपविजेताले 50 लाख प्राप्त गर्दा तेस्रो हुनेले 25 लाख पाउनेछन्। हरेक खेलको विजेताले 50,000 पाउनेछन्। खेल बराबरी सकिए दुवै टोलीले 25,000 पाउनेछन्। लीगको पूर्व सन्ध्यामा सहभागी टीमका प्रशिक्षक र कप्तानले आफ्नो टोलीको तयारीबारे जानकारी दिएका छन्। प्री म्याच कन्फरेन्समा बोल्दै लीग खेल्ने अधिकांश टीमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएका छन्। बंगलादेशमा आयोजना हुने साप U19 महिला फुटबल च्याम्पियनशीपका लागि नेपालले आइतबारबाट टीमको प्रशिक्षण शुरू गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले U19 महिला टीमको तयारी आइतबारबाट शुरू गर्ने भएको हो। साप U19 महिला च्याम्पियनशीप December 11 22 तारीकसम्म ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा 5 टीमले सहभागिता जनाउनेछन्। आयोजक बंगलादेशसँगै नेपाल, भूटान, भारत र श्रीलंकाले प्रतियोगितामा भाग लिनेछन्। नेपालले आफ्नो पहिलो खेल आयोजक बंगलादेश विरूद्ध December 11 खेल्नेछ। नेपालले दोस्रो खेल श्रीलंका विरूद्ध 15 तथा तेस्रो खेलमा भूटान विरूद्ध 17 खेल्नेछ। राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको चौथो खेल नेपालले भारत विरूद्ध December 19 खेल्ने तालिका रहेको छ। राउण्ड रोबिन खेलपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन्। फाइनल December 22 हुनेछ। नेपाली राष्ट्रिय भलिबल टीमका प्रशिक्षक हान अविङ नेपाल आइपुग्नु भएको छ। एफआईभीबीको सहयोगमा हान नेपाल आए हुनुभएको हो। डिसेम्बरमा बंगलादेशमा हुने एभीसी सेल्टर जोनको तयारीमा रहेको नेपाली टीमलाई प्रशिक्षण गराउनका लागि नेपाल आउनुभएका हान 40 दिनसम्म नेपाली टोलीलाई प्रशिक्षण गराउनुहुनेछ। नेदरल्याण्डका पूर्व खेलाड़ी समेत रहनुभएका हानले 2 वर्ष अघि 3 महिना नेपाली टीमको प्रशिक्षण गराउनु भएको थियो।
खेल समाचारका साथमा अझै बम बाँकी खेल समाचार। महिला क्रिकेट अन्तर्गत कतारसँगको सिरिज नेपालले क्लीन स्वीप गरेर जितेको छ। सिरिज अन्तर्गत हिजो भएको खेलमा नेपालले कतारलाई 109 रनले पराजित गरेको हो। अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा वर्षा हुने र मध्य तथा पश्चिमी उच्च पहाड़ी भागका केही स्थान र उच्च पहाड़ी भागका 1-2 स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11.1 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:28 भयो भने सूर्यास्त भरे साँझ 5:11 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। आगामी फागुन 20 गते रिक्त हुने राष्ट्रिय सभाको 20 सदस्यका लागि माघ 12 गते निर्वाचन गर्ने मन्त्री परिषदको निर्णय। सर्वोच्च अदालतको पूर्ण बैठकद्वारा मुद्दाको पेशी तोक्न गोला प्रथाविधि अवलम्बन गर्ने कार्यविधि पारित। नेपाली कांग्रेसको 14 महाधिवेशन अन्तर्गत आज देशका 300 बढी प्रदेशसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै कोरोना विरूद्धको खोप लगाउन बाँकी रहेका मानिसले अब पालो कुर्नु नपर्ने र देशका जुनसुकै खोप केन्द्रमा गई खोप लगाउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवड़ाद्वारा जानकारी। र युरोपका विभिन्न मुलुकमा दैनिक कोरोना संक्रमित थपिने क्रम तीव्र। मुलुक चौथो लहरको कोरोना महामारीको पूर्व सन्ध्यामा रहेको जर्मनकी चान्सलर एन्जेला मर्केलको भनाई। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।